विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायत विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। वर्षातको समयमा बढ्दैछ पहिरोको जोखिम, पहिरोको जोखिमबाट बच्न के गर्ने?
पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानु अगाडि थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ। अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ, त्यो आवाजहरू सुनिन्छ। राति सुतेको समयमा डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो।
त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
बाढीबारे चासो राखौँ, चनाखो बनाऊ।
बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौँ।
वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौँ।
वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ।
प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ, सकिन्छ भने कण्ठ पारौँ।
आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ।
आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौँ।
फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौँ।
नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ।
घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवनबारे पहिल्यै थाहा पाइराखौँ।
टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौँ।
नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ।
विपदबारे चासो राखौँ, चनाखो बनाऊ।
नेपाल विश्वमै प्राकृतिक प्रकोप, विशेष गरी भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहेको देश हो। हाम्रो भौगोलिक बनावट तुलनात्मक रूपमा कमजोर छ, जसमाथि छिटो छिटो भइरहेको जलवायु परिवर्तन र अव्यवस्थित मानवीय गतिविधिले विपदको जोखिमलाई कयौं गुणा बढाइदिएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै पहाडी भेकमा ठुल्ठुला पहिरो जाने, लेदोसहितको बाढी आउने र जनधनको अपूरणीय क्षति हुने क्रम रोकिएको छैन। विकासका नाममा बिना इन्जिनियरिङ र बिना भूगर्भीय अध्ययन जथाभावी डोजर चलाएर खनिएका सडकहरूले हाम्रा पहाडहरूलाई थप कमजोर बनाएका छन्। विपद आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने हाम्रो परम्परागत परिपाटीका कारण हामीले वर्षेनी ठूलो मूल्य चुकाउनु परिरहेको छ। यस्तो अवस्थामा विपद आउनु पूर्व नै वैज्ञानिक अध्ययन गर्ने, जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र रैथाने प्रविधिसँगै आधुनिक इन्जिनियरिङको प्रयोग गरी सङ्कट न्यूनीकरण गर्नु आजको मुख्य चुनौती र आवश्यकता दुवै हो। मनसुन सुरु भएसँगै देशभरका मुख्य सडक तथा राजमार्गहरू किन बारम्बार अवरुद्ध भइरहन्छन्? हिमाली तथा पहाडी भूभाग किन कमजोर छ? विकास गर्दा हामीले के गल्ती गरिरहेका छौँ र पहिरोबाट बस्न आम नागरिकले तत्काल के कस्ता तयारीहरू गर्नुपर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग रञ्जन सर यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यसपालि मनसुनमा औसत भन्दा कम पानी पर्ने प्रक्षेपण गरिए पनि ठाउँ ठाउँमा ठूला पहिरोहरू गइरहेका छन्। थोरै समयमा एकै पटक धेरै पानी पर्ने यो नयाँ मौसमी प्रवृत्तिले पहाडको भूबनोटमा कस्तो असर गरिरहेको छ?
यसलाई चाहिँ हामीले तपाईँले भन्नुभएको कुरालाई लिने हो भने मुख्य रूपमा हामीले के बुझ्नु पर्यो भने हाम्रो हिमालयको यो क्षेत्र भनेको नयाँ बन्दै गरेको पहाडको रूपमा हामी भौगोलिक रूपमा लिन्छौँ। भनेको अरू पहाडहरू, अरू विश्वका अरू पहाडहरू चाहिँ धेरै करोडौँ वर्ष पुरानाका कुराहरू हुन्थ्यो भने नेपालमा हामी त्यसरी धेरै पुरानो धेरै पहिलेको पहाडहरू भनेर हामी यसलाई लिन सक्दैनौँ। त्यस कारणले यो नयाँ पहाड भयो, भिरालो जमिन, एकदमै चाँडो चाँडो उठेका जमिनहरू भएको हुनाले यो पहाडको भिराला जमिनहरूमा चाहिँ मनसुनको पानीले प्रशस्त रूपमा बाढी पहिरो आउने, पहिरो जाने घटनाहरू पहिले हुने गर्दथ्यो। तर अहिले पछिल्लो चरणमा आइसकेपछि के भयो भने कुनै ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा पानी धेरै कम पर्न जाने अवस्थाहरू अहिले सिर्जना भएको छ। जलवायु परिवर्तनसँग कुरा जोडेर हेर्दाखेरि यो कुरा के प्रश्न बुझिन्छ भने हाम्रो नेपालमा बाढी पहिरोको कुराहरू चाहिँ अब पहिलेको जस्तो पहाडले थेगेर एउटा किसिमको आफ्नो तरिकाले जुन त्यसलाई बिहोरिरहेको थियो त्यो तारै हटेको छ र नयाँ नयाँ समस्याहरू अब हामीले बिहोर्नु पर्ने अवस्था सिर्जना भएको छ।
अचेल सामान्य पहिरो मात्र नभई ढुङ्गा माटो र काठ सहितको लेदो बग्ने क्रम बढेको देखिन्छ। यो लेदो भाव सामान्य पहिरो भन्दा कसरी फरक र बढी विनाशकारी हुन सक्छ?
यस्तो छ, लेदो बग्ने कुरा चाहिँ के हुन्छ भने पहाडको स्लोपमा माथिपट्टि सानो ठाउँमा पहिला पानीले माटो गलाउँछ, माटो गलाइसकेपछि त्यो माटो आफू लेदो बिस्तारै तल बग्न थाल्छ, त्यसपछि त्यसले बाटोमा भएका चट्टानहरू बगाउन थाल्छ, चट्टानका टुक्राहरू, त्यसपछि गएर अनि त्यसले चाहिँ तपाईँको रुखहरू छन् भने रुखहरूलाई पनि स्वर्ध ल्याएर बगाउँछ। अनि अहिले के देखिएछ भने त्यो माथिल्लो भूभागमा यसो दायाँ बायाँ कोल्चीमा पहिरो खस्ने अनि त्यहाँ चाहिँ पानीको एकछिन चाहिँ पोखरी भन्ने काम हुन्छ। त्यो पोखरी भन्ने काम भने कुनै 15 मिनट हुन सक्छ, कुनै आधा घन्टा हुन सक्छ, त्यो मान्छेले थाहा पाउँदैन नि त्यो पोखरी भनेको। अनि त्यो एक्कासी के हुन्छ भने तपाईँको फुट्छ, फुटिसकेपछि अनि त्यो एकैचोटि त्यो खोल्चीमा 10 मिटरको बाढी आयो भन्छ, तपाईँले याद गर्नु भयो होला कति ठाउँमा गाउँमा यो त यहाँ माथिसम्म दुई घर पुग्यो भन्छ होइन। त्यो भने चाहिँ के भन्दा त्यो माथिपट्टि चाहिँ त्यो ड्रम एकैचोटि खनाएको जस्तो क्या, ड्रममा पानी हालेर तपाईँले एकैचोटि भिरमा खसालिदिनु भने कति बग्छ त्यस्तै किसिमको त्यहाँ ड्याम फुटेर चाहिँ बाढी आएको हुन्छ। हो त्यो समस्या हामीले यसलाई ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड भनेर हामी भन्ने गर्छौँ। सानो सानो ड्याम फुट्ने त्यसलाई तपाईँलाई धेरै ठुलो पानी जम्मा हुनै पर्दैन त्यो माथिपट्टि भिरमा, अनि त्यो भिरमा त्यो सानो सानो पहिरोहरूले थुनेका पानीहरू चाहिँ 81 फुटेर तल आइसकेपछि चाहिँ त्यसले प्रशस्त मात्रामा ठुलो भेल पहिरो लिएर आउँछ, जुन भेल पहिरो तपाईँले भनेको माटो ढुङ्गा र काठहरू सबै मिसिएर चाहिँ तल बगेर आउँछ। अब यसको कुरो के छ भने यसले चाहिँ कति खराब पार्छ भन्नुहुन्छ भने यस्तो किसिमको भेल पहिरोले हिमालयमा अहिले धेरै ठाउँमा झन्झनको जेदी गरेको छ। नेपालमा मात्र नभएर भारतमा, भुटानमा, पाकिस्तानमा पनि यस्तै किसिमको समस्याहरू देखिएको छ। यो भेल पहिरो भनेको चाहिँ तपाईँको खोल्चीमा मात्र पनि आउँछ, साना साना खोलाहरूमा पनि आउँछ र नदीहरूमा पनि आउन सक्छ। त्यही भएर हामीले के बुझ्नु पर्यो भने कुनै पनि नदीहरूमा चाहिँ पानी लगातार बगिरहेको छ, तर अहिले पानी एकछिन रोकियो, तल नदीमा माछा मार्न मिल्ने गरी पानी रोकिया छ, बर्खाको समय छ भनेपछि चाहिँ माथिबाट त्यो खोल चाहिँ थुनियो, त्यो सुसाइरहेको खोल्ची सुसाउन छोड्यो। यस्ता कुराहरूले के देखाउँछन् भन्दा तिनीहरू केही समयलाई माथि थुनिए, अब एकैचोटि यो विस्फोट हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। हो त्यसरी अध्ययन गर्न सक्यो, त्यसरी चाहिँ गाउँमा चाहिँ त्यसरी हामीले कुराहरू बुझ्यौँ भने चाहिँ धेरै झन्झनको क्षति चाहिँ हामीले रोक्न सक्छौँ। यसको समस्या त्यही नै हो
रञ्जन सर। खास गरिकन जसरी हामीले अहिले हिमाली र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको देख्छौँ, यो पहिरोको जोखिम बढ्नुको पछाडि कतै अव्यवस्थित रूपमा गरिने विकास निर्माणले गर्दा पनि त जोखिम बढेको हो?
अब यस्तो छ, तपाईँले भने जस्तो पहिला सडकहरू चाहिँ खनिदिन्थ्यो त्यसरी होइन, अब अहिले चाहिँ त्यो ठुल्ठुलो डोजरहरू प्रयोग गरेर गाउँ गाउँमा स्थानीय सरकारहरूले, लोकल गभर्मेन्टहरूले सडकहरू खनेका छन्। सबैजनालाई सडक चाहिएको छ, सडक नभई पनि हुँदैन। तर हामीले के गर्यो भने सडकलाई व्यवस्थित तरिकाले बनाउन जानेनौँ। हामीले चाहिँ डोजरले सडक खनेर बनेको सडक नै सबै कुरा हो, त्यहाँ ड्रेनेज पनि चाहिँदैन, खोल्ची पनि चाहिँदैन। हामीले हिजो बनिरहेको खोल्चीलाई चाहिँ हामीले बिगार दिन्छौँ, पहिरा भइरहेको खोल्चीकोमा बग्ने पानीको बहावलाई बाटोमा पानी बग्ने बनाइदिन्छौँ, दायरा बायाँ निकास बनाउने ड्रेन बनाउँदैनौँ। त्यसले गर्दा के हुन्छ त भन्दा त्यो पानी बर्खामा पानी परिसकेपछि त्यो पानीले कतै जान नपाए पछि त्यसले विनाश गर्ने भनेको त्यही बाटोमा हुन्छ, अनि त्यही बाटोमा उसले बेसरी पानी जम्मा भएर बस्छ, त्यहीबाट पहिरो लाग्छ। जुन हाम्रो प्र्याक्टिस तपाईँले त्यसलाई अव्यवस्थित भन्दा पनि इन्जिनियरिङ बिनाको भन्नु पऱ्यो क्या। हामीले ग्रामीण सडकहरू चाहिँ यसरी बनाउनु हुँदैन भनेर हामीले अब अहिले मैले देखेको त मिल्छ भन्दा नेपाल सरकारले यसलाई अहिले बन्दै गराइदिनुपर्छ। कसै गरी पनि ग्रामीण सडकमा पैसा लगानी गर्न पाइँदैन स्थानीय सरकारले, र ग्रामीण सडक भनेको यसरी बनाउनु हुँदैन, यसमा चाहिँ हामीले नाला बनाएकै हुनुपर्छ। र अहिले चाहिँ हामीले एउटा प्रविधि विकास गरी त्यो ग्रामीण सडकमा पनि पिच गर्ने नै गरी गर्नुपर्छ, ताकि भोलि त्यसले चाहिँ भूक्षयको समस्याहरू नल्याउन्, जनताहरूले सजिलो तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकुन्, त्यो काम र कार्य त्यो बोलेरो जीप चलाउने गरी बनाएको बाटोलाई मेरो गाउँमा बाटो पुग्यो भनेर चाहिँ मक्क पर्नुपर्ने जुन त्यो एउटा वातावरण छ त्यसलाई बन्द गराउनु पर्यो। अहिले तपाईँले भनेको अव्यवस्थित सहरीकरण अव्यवस्थित संरचनाहरूको कुरा भनेको यही नै हो। हेर्नुहोस् अब चाहिँ हामीलाई कस्तो छ भने तपाईँलाई अहिले गाउँमा तिम्रो गाउँमा बाटो पुग्यो भनेर सोध्यो भने तपाईँ याद गर्नुभयो होला हामी कहाँ त गाडी जान्छ भन्छ गाडी जान्छ भनेर गयो तपाईँ त्यहाँ पुग्नुहुन्छ तपाईँले त्यो इन्डियन त्यो काम नकाजे त्यो सलाइको बट्टा बोलेरो जीपमा हामीलाई चाहिँ लिएर जान्छन् होइन अनि त्यस्तो त्यो घन्टौँ लगाएर त्यो फोर व्हिल लगाएर त्यो बाटोमा चलाएर त्यो गाउँबाट तल एक ठाउँबाट अर्को ठाउँमा पुग्ने त्यस्ता बाटा बनाएर हामीले नेपालमा बाटो बनायौँ विकास गर्यौँ भनेर भन्नु भनेको त त्यो सबैलाई उल्लु बनाउनु काम हो क्या त्यस्तो काम गर्नु भएन फेरि यो कुरालाई रोक्नु पर्थ्यो। अब एउटै पार्टीले अहिले यति राम्रो सरकार बनाएर बनाएको छ नेपाली जनताले छानेका सरकार त्यही भएर अब अहिलेको सरकारले चाहिँ यो कुरामा चाहिँ तत्कालै मेरो विचारमा यस्ता किसिमका रुरल रोडहरू जुन नाम दिएका छौँ ग्रामीण सडक भनेर र यो जनतालाई जुन भ्रम छ नि मेरो गाउँमा सडक पुग्यो भने भ्रम त्यो भ्रमबाट बाहिर ल्याउनलाई भए पनि यो तपाईँले भने जस्तो विनाशको कामलाई कम गर्नलाई चाहिँ हामीले यस्ता खालका सडकहरूलाई चाहिँ प्रतिबन्ध गर्नु पर्यो र यो सडकलाई बनाउनु प्रतिबन्ध गरेर यसलाई चाहिँ मोडिफाई गर्नु पर्यो भने यसलाई चाहिँ नयाँ तरिकाले नयाँ डिजाइनमा मिनिमम यस्तो क्वालिटीको हुनै पर्छ दायाँ बायाँ नाला हुनै पर्छ भित्तामा जहाँ तपाईँ पहिरो जाने किसिमको नजानको लागि त्यहाँ केही उपचारहरू गरेकै हुनुपर्छ भन्ने किसिमको हामीले सडक बनाउन सक्यौँ भने तपाईँले भनेको जस्तो समस्याबाट हामी छुटकारा पाउँछौँ। अहिलेसम्म चाहिँ हामीलाई के भयो भने हामी नेपालीलाई थोरै भए पनि धेरै भएको जस्तो हुन्छ होइन अनि के भयो भने बाटो पुग्यो भने मेरो त संसारै भयो जस्तो हामीलाई लाग्छ अनि त्यो बोलेरो कुद्ने बाटोमा त्यो फोर व्हिल कुद्ने बाटो चाहिँ म मेरो बाटो भनेर हामी भनिराखेका छौँ भनेपछि त्यसलाई बाटो भनेर भन्नै पाइँदैन त्यो सडक हुनलाई त पिच गरेको हुनु पर्यो साना साना कार पनि पुग्ने हुनु पर्यो नि भन्ने कुरो चाहिँ हामीले जनतालाई बुझाउन जानु पर्यो त्यसपछि उहाँहरूले त्यो डिमान्डलाई त्यही अनुसारको लिएर हो यसरी जानुपर्छ एक साल यो सडक बनाऊ जति बजेट छ अर्को साल यो सडक बनाऊ भनेर त्यो स्थानीय पालिकाहरूले नै यो कुरालाई चाहिँ परिमार्जित गर्दै लान सक्यो भने तपाईँले भने जस्तो समस्याहरू चाहिँ पक्कै पनि कम हुँदै जान्छ।
रञ्जन सर पृथ्वी राजमार्ग नारायणगढ मुगलिन सडक खण्ड बिपी राजमार्ग कर्णाली राजमार्ग जस्ता मुख्य सडकहरूमा सामान्य वर्षा हुँदा पनि ठुला पहिरो खस्छन् सडक बनाउँदा भुइँ अर्थात् सडकको सतह मात्र पिच गर्ने तर भित्तो व्यवस्थापन नगर्ने हाम्रो इन्जिनियरिङ कमजोरी कहाँनिर देखिन्छ
यो तपाईँले मेरो कुरा भन्नुभयो ठ्याक्कै मैले सधैँ यही भन्ने गर्छु हामी भुइँ बनाउँछौँ भित्ता बनाउँदैनौँ अब यो कार्य सुरु भयो भने हामीले पहिला सुरु सुरुमा हाम्रा सडकहरू चाहिँ 100 दिनमा 100 गाडी चल्दैन त्यही भएर यसो अलिकति ढुङ्गा सुङ्गा छापेर चलायो भने एउटा सडक बनाइदियो भने एउटा गाउँबाट अर्को गाउँ जाने बाटो बन्छ भन्ने कन्सेप्टमा हामीले सडक बनायौँ त्यो हाम्रो सोच त्यसैमा आधारित भयो यहाँसम्म कि हाम्रो राजमार्गमा गाडी धेरै कुद्दैन भनेर तपाईँले याद गर्नु होला पुलसम्म एक लेनको डेढ लेनको पुल बन्थ्यो दुई लेनको पुल बन्दैनथ्यो हाम्रो पहिलाको हाम्रो चाहिँ जुन नीति निर्माण गर्ने तरिकाहरू थियो त्यो आफैमा हास्यास्पद थियो जस्तो मलाई लाग्छ। हामीले कहिले पनि नेपाली जनताले प्रगति गर्छन् उनीहरूले 2000 पैसा कमाएर भए पनि आफ्नै गाडी किनेर हिँड्न सक्ने हैसियत राख्छन् भन्ने हामीले कहिल्यै सोचेनौँ केही लागेन भने उनीहरूले चाहिँ मोटर बाइकै मात्र भए चलाएर हिँड्छन् भन्ने कुरा पनि हामीले सोच्यौँ अनि त्यो के भयो भने त्यसपछि हाम्रो कस्तो खालको सडकको डिजाइनहरूमा हामी गयौँ भने भुइँ बनाइदिने अनि भित्तामा चाहिँ जसरी हुन्छ यसो टालटुल गर्यो तलतिर यसो फेदी पर्खालहरू लगाइदियो अनि अर्को साल केही बढी भत्कियो काहीँ दुःख दियो भने मेजर दुःख दिएको ठाउँ बनाउनु सोचै यही सोचमा मुगली नारायणघाट सडकको डिजाइन गरिएको वर्ल्ड ब्याङ्कले पैसा लगाउँदाखेरि त्यस्तै पैसा लगाएर काम गर्यो जुन चाहिँ आफैमा एकदमै इन्जिनियरिङ प्रतिकै एउटा प्रहार थियो क्या सडक इन्जिनियरिङ प्रतिकै प्रहार हो तपाईँको भित्तामा मजाले किला ठोकेर एङ्करहरू गरेर राख्नुपर्छ तलपट्टि वालहरू बनाउनुपर्छ ठुल्ठुला लामा लामा किलाहरू ठोक्नु पर्ने तारैको किला ठोक्नुपर्छ भन्यो भने ठोक्नुपर्छ भनेर हामीले अलिकति सडकको कस्टलाई तपाईँले चाहिँ अहिलेको कस्टमा लमानो 5 अरब अथवा 7 अरब 10 अरब भन्दा बढी जाने भए पनि तपाईँले त्यो मात्र गरिदिन सक्नु भएको भए आज हाम्रो प्रत्येक दिन मुगली नारायणघाट सडकमा पहिरो गयो प्रत्येक दिन सडकले सोधिराखेका छौँ भनेर हाम्रो सडक विभागको भरतपुर डिभिजनले चाहिँ आफ्नो फेसबुक पेजभरि हालिराख्नु भएको छ क्या भने मतलब यसले के देखाउँछ भन्दाखेरि हामीले गर्नुपर्ने काम हामी गर्न तयार छौँ अनि यहाँसम्म कि यो भएन 2018 त्यो सडक बनिसकेपछि ए तपाईँहरूले सडक बनाउँदाखेरि यो भीमका पहिरोको फेद काट्नुभयो अब तपाईँहरूले यो गरेको कुरो गल्ती भयो अब तपाईँहरूले नयाँ सबै डिजाइनहरू गरेर भित्ता पनि बनाउनु पर्छ भनेर हामी विश्वविद्यालयका प्राध्यापकहरूले भनिसकेपछि त ए बाबा यसले के बुझेर त बोल्यो ए यसले के जानेर भनेछ ए यो हामीले गर्नु हुँदैन भनेर हामीले प्रोग्रामहरू राख्नलाई पनि हाम्रो सरकारले बजेट छुटाउन सकेन अब सडक विभागलाई गाली मात्र गरेर हुँदैन नि पैसा दिनु पर्यो नि त्यसको लागि काम गर्नु भनेर बजेट दिनलाई त्यो कुरा हामीले गर्नु हुँदैन यसरी राख्नु हुँदैन भनेपछि अब त्यहाँ के चलन भयो भने मन्त्रीलाई खुसी पार्न एकजना माथिल्लो लेभलको कर्मचारीले होइन होइन त्यो कराइरहन्छन् यिनीहरू यस्तै हुन् यो एक साल कति भत्किन्छ हेरौँ हजुर अनि अर्को साल बनाउला भन्ने प्रवृत्तिमा चाहिँ हामी त्यसरी गयौँ हामीले न कहिले त्यो भित्ता बनाउनु पर्छ भन्ने सोच्यौँ त्यो भित्ताले हामीलाई नबनाउँदा मलाई कति घाटा लाग्छ भन्ने सोच्यौँ। हो यस्ता कुराहरूलाई चाहिँ तपाईँको बिल्कुल हामीले बाहिर राखेर बस्यौँ। अब अहिले आएर के भयो भन्दा हामीले प्रत्येक मनसुनमा हाम्रा सडकमा हामीलाई हिँड्न गाह्रो छ। गाह्रो मात्रै होइन, डर छ, मारिदिन्छ भन्ने डर भयो हामीलाई। कुन दिन कहाँ ढुङ्गा खस्छ, कहाँनिर गाडी पुरिदिन्छ हामीलाई थाहा। त्यो किन भयो त भन्दाखेरि जुन सडकको बनाउने चलन थियो हाम्रो, थोरै गाडी चढ्ने नेपाली धेरै गाडी चढ्दैनन्, दुईजना बस कुद्छ, दुईजना ट्रक कुद्छ भन्ने अवधारणामा सडक बनाउन सिकाएका अवधारणालाई जस्ताको तस्तै आज चाहिँ हामीले त्यो सोचमा परिवर्तन गर्न नसकेको हुनाले हाम्रो अहिले यो समस्या भएको हो। त्यसैले बिल्कुलै मैले भन्छु, म त सडक बनाउने तरिकालाई तपाईँको कार्यक्रम मार्फत म के भन्छु भने नेपाल सरकारले बिल्कुलै परिवर्तन गर्नुपर्छ। बसेर सम्पूर्ण नेपाली हाम्रो विज्ञहरूलाई राखेर एकजना पनि विदेशीलाई नराख्ने, तिनीहरूलाई बिल्कुल आउट गरेर हामी नेपाली प्राविधिक बसेर अब हाम्रो सडकमा के के कुराहरू चाहिन्छ, मैला कसरी मिलाउने, भित्तालाई कसरी मिलाउने, भित्ताको नि कति माथिसम्म जानुपर्छ, यो कसरी बन्यो। किनभने सडक बनाउँदाखेरि तपाईँले के कुरा जानेको हुनुपर्छ भने यो मैले जुन ठाउँमा सडक खनिरहेको छु यो भगर्भी रूपमा यो के थियो त, आजभन्दा 1000 वर्ष अगाडि कस्तो, आजभन्दा 10,000 वर्ष अगाडि कस्तो थियो, आजभन्दा 1,00,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुरा जानेको हुनुपर्छ क्या। अनि मात्र त्यहाँ तपाईँले इन्जिनियरिङ प्रयोग गर्न सक्नुहुन्छ। त्यसैलाई हामी इन्जिनियरिङ भूविज्ञान भन्छौँ। जहाँ के हुन्छ त भूविज्ञानको कुरालाई इन्जिनियरिङमा कसरी असर पर्छ भन्ने कुरालाई हामीले प्रायोरिटाइज गरेर भन्न सक्छौँ, प्राथमिकतामा राखेर कुरा बोल्न सक्छौँ। हो यो कुरो चाहिँ गरेर हामीले कहिले सडकको डिजाइन गरेका छौँ, त्यहाँ दुईवटा चट्टान टिप्यो, दुई पोका माटो टिपेर त्यसको चाहिँ भू प्राविधिक गुण मात्र थाहा पाएर मैले यो चाहिँ सडक बनाउँदा हुन्छ भनेर सोच्नु हुँदैन क्या। नेपालमा यो हिमाल त्यस्तो होइन, हिमाल भने फरक हो। त्यसले हिमाल चलाउन ढङ्ग भएको नेपाली नै चाहियो कि, त्यसलाई त्यही अनुसारले गर्नु पर्छ। इन्डियनहरूले जान्दैन, हेर्नुहोस् भारतीयहरूले सडक बनाउन उनीहरूकै देशमा गएर हेर्नु न, उनीहरूले माथितिर हिमालमा गएर बनाएका सडकहरू हेर्नुहोस् कस्तो छ, उनीहरूले जाने, उनीहरूले सबै समूहमा काम गर्न जाने। ती कुराहरूलाई हामी सोचेर सडक बनाउनु पर्छ। अब अहिले हामीले त्यो कामहरू नगरिकन हामी तपाईँको नेपाली प्राविधिकहरूलाई पर फालेर हामी सडकका निर्माणमा अगाडि बढिरहेका छौँ। र त्यो तपाईँले भने जस्तै हामीले भुइँ कसरी बनाउने, भित्ता कसरी बनाउने भन्ने कुरो बुझ्दै नबुझिकन, मैले अघि पनि भने त्यो कसरी बनेको छ भित्ता भन्ने बुझेर मैले मेरो सडक जमिनमा कस्तो खालको जमिनमा मैले बनाइरहेको छु, कति पुरानो जमिन हो यो, आजभन्दा 500 वर्ष अगाडि कस्तो थियो अथवा 50,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुराको आकलन गरेर हामीले सडक निर्माण गर्नुपर्ने हुन्छ। अब यो कुरालाई वास्ता गरिएको छैन, राजमार्गमा गरिएको छैन, अब फास्ट ट्र्याक बन्दैछ त्यहाँ वास्ता गरिएको छैन, अब इन्डियनहरू आएर हाम्रो फास्ट ट्र्याकमा डिजाइन गर्छन्, हेर्नुहोस् अब यसरी कसरी होला। उनीहरू त्यो सम्ममा काम गरेका मान्छेहरू आएर एकदम चाहिँ सब भित्ता सबै बुझेको छु भनेर नेपालमा त भित्तो पहिला बुझ्नु पर्यो, त्यो भित्तो कसरी बसेको छ, कसरी कहिले बन्यो, योभन्दा अगाडि यो पहिला कस्तो थियो, अहिले किन यसरी धुजा धुजा भयो, यो चट्टानहरू किन फुटे, यसमा किन ओपन ओपन क्र्याकहरू छ, पुरै हात छिर्ने क्र्याकहरू किन छ, सबै कुराहरू बुझेर काम गर्नुभयो भने चाहिँ बल्ल यो भित्ता र भुइँ बनाउने भन्ने कुरो सही तरिकाले हुन्छ। र यो पाटोमा हामीले बिल्कुल गल्ती गरेका छौँ। त्यसैले मैले अहिले फेरि भने दोहोऱ्याउँछु यो कुरा, हामीले सडक निर्माणमा बसेर पुरै स्क्र्याचबाट काम सुरु गर्नुपर्छ भन्ने कुरामा एकदमै सबैजना इमान्दार भएर सोचौँ र काम गरौँ भन्ने चाहिँ म भन्न चाहन्छु।
रञ्जन सर, अब हाम्रा सडकहरू राजमार्गहरूलाई सुरक्षित बनाउन हामीले तत्कालै चाल्नु पर्ने कदमहरू के हुन सक्छन्?
अब अहिले तत्काल गर्नुपर्ने काम के हो भन्ने कुरामा अहिले नेपाल सरकारले जे काम गरेर त्यही नै काम गर्नुपर्छ। अहिले तपाईँको अब पानी पर्न लागेपछि चल्न दिनु भएन, एक्सकाभेटर जहाँ जहाँ अप्ठ्यारो पर्ने ठाउँमा त्यहाँ राख्नै पर्यो। अहिले नेपाल सरकारले त्यो काम चाहिँ जानिसकेका छन्, मजाले अहिले गरिरहेका छ। एउटा पहिरो जाँदाखेरि अहिले धेरै समयसम्म सडक धेरै जाम हुँदैन नि, 1 घन्टा 2 घन्टा 4 घन्टा 8-10 घन्टासम्मको भन्दा जाम हुने अवस्था छ अहिले ठुल्ठुलो पहिरो खस्दाखेरि पनि, किनभने तयारी छ क्या। अब हो त्यही तयारी चाहिँ हाम्रो लागि जरुरी छ, त्यो अहिले ध्यान दिनु पर्यो। अनि अर्को कुरा चाहिँ अब कुन ठाउँमा कसरी अप्ठ्यारो पारिराखेको छ त, जस्तो एउटा चाहिँ तपाईँको पहिरो जाने ठाउँहरू आइडेन्टिफाई गरिसकेका छ, ठाउँ छापाइसकेका छ भने त्यो ठाउँमा कसरी काम गरिराखेको छ, त्यो ठाउँमा कसरी चाहिँ अब तपाईँको निर्माण हुँदैछ, प्राथमिकता दिएर गर्ने हो भने चाहिँ जुन तरिकाले कुन कुन ठाउँमा समस्या परेको छ त्यो कुराको डिजाइनलाई सही तरिकाले बुझ्नु पर्यो। अब त्यहाँ कुनै ठाउँमा चाहिँ अहिले चाहिँ वृन्दावन घाटकै कुरा गर्नुहुन्छ भने हामीले त्यो तुइन खोलाको डिजाइन पनि गलत छ भनेर मैले भनिरहेको छु क्या। तपाईँले डिजाइनै गलत गर्नु भयो, तपाईँले त्यो जुन काम गर्न लाउनु त्यो अटोमेटिकली गलत हुन्छ है पनि भनिरहेको छ, कसैलाई मतलब छैन। कराइरहेको छौँ हामी प्राध्यापकहरू आफ्नो तरिकाले, ए हामीले त्यो ठाउँमा काम गरिरहेका छौँ, हाम्रो विद्यार्थीले यता रिपोर्ट बनाएका छन्, थेसिस लेखेका छन्, एभर तपाईँले गर्नुभएको कुरामा अलिकति गल्ती भयो है, यो मिलाउनु छ है भन्दा नि सुन्न कोही तयार छैन। एभर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिले जुन तपाईँलाई मैले अहिले भनिरहेको छु यो कुराहरू लागू गर्नलाई पनि हामीलाई धेरै गाह्रो छ। हाम्रो सिस्टम परिवर्तनै हुन खोज्दैन क्या, जहाँको तै छ त्यहीँ घुमेरै बसिरहने सिस्टम हाम्रो भयो क्या। यो त पुरै हामीले गल्ती गरिरहेका छौँ, यसलाई सबै बिर्सेर अब हामी नयाँ तरिकाले जानुपर्छ भन्ने कुरा सोच्नु पर्छ। जस्तो तुइन खोलाकै कुराको मैले तपाईँलाई फेरि जोड दिएर भने त्यहाँ कसरी काम गर्नुपर्छ भन्दाखेरि यस्तो खालको ठाउँहरू जहाँ हामीले चाहिँ पहिरो नियन्त्रणको लागि काम गर्नुपर्ने छ सडकमा भने हामीले यस्तो खालको डिजाइनहरू बनाएका छौँ भनेर एउटा प्राविधिक रूपमा चाहिँ एउटा ठुलो बहसको रूपमा लिएर आउनु पर्यो। त्यसमा चाहिँ त्यो डिजाइनलाई त्यस्तो चाहिँ पार्टीलाई चाहिँ देखाउनु पर्यो, अनि त्यसै त्यसमा काम भएको कुरा त्यो काम गर्न सक्ने ती ठेकेदारले काम गर्न सक्छन् सक्दैन भन्ने कुरा बोल्नु पर्यो। अब अहिले पहिला जस्तो सुपरभाइजर एउटा राखेर पहिरो नियन्त्रणको काम गर्छु भनेर सोच्नु भनेको त्यो महापाप हो, त्यसलाई रोक्नु पर्यो। हामीले विज्ञ गरेर काम गर्नु पर्यो क्या, विज्ञ आफै डन्डी हातमा बोकेर काम गर्न जानु पर्यो, तैँले गरेको यो तरिका यसरी हुन्छ भनेर विज्ञ त्यो मान्छे क्वालिफाइड मान्छे बसेर काम गराउने सिस्टम बनाउनु पर्यो। सडक विभागले त्यो कुरालाई कडाइका साथ लागू गर्नु पर्यो अनि पो बन्छ त तपाईँको सडकमा सुरक्षित। हेर्नु न तपाईँ याद गर्नु होला बनेको कुरा भत्किया छ, तपाईँले याद गर्नु भएको छ कि छैन? त्यो मर्स्याङ जाने ठाउँमा हेर्नु त मर्स्याङको त्यो हाइरो पावर पुग्दा नपुग्दै यही तल पोखरा आबु खैरेनी सडकमा आबु खैरेनी पुग्न नपुग्दै मुलिङबाट बनेको भित्ता खसेन तल। त्यो किन खस्यो त भन्दा त्यो तरिकाले हामीले बनाउनलाई गल्ती गर्यो, डिजाइन तरिकाले राम्रो गरेन। डिजाइन गरे अनुसारको चाहिँ ठेकेदारले बनाइदिने प्राउज डिजाइनमा गल्ती भयो भने त ठेकेदारको केही लाग्दैन नि। यस्ता कुराहरू चाहिँ हामीले हेरेकै छैन क्या, अनि त्यो कुरा हामी भन्नै चाहँदैनौँ। हामीले यस्तो गल्ती गर्यौँ त्यस कारणले यस्तो भयो, अब हामी यसरी काम गर्दैनौँ। हामीले खोइ तपाईँले गरेको मिस्टेकलाई स्वीकारेर हामी अगाडि बढ्न जान्छौँ। मैले गल्ती गरेँ भन्न जान्नु भएन भने तपाईँले यस्तो सडकको पहिरोहरू नियन्त्रण गर्ने कामहरू गर्न जानुहुन्न। त्यही बेला अब यी सबै कुराहरूलाई चाहिँ हामी समेटेर बिल्कुलै नयाँ सोचमा काम गर्नुपर्छ होइन। होइन भने उही 35 वर्ष दुःख पाएको जस्तो चाहिँ खालि सडकमा पहिरो गयो भने सबैले ताली बजाएर बस्यो त्यस्तो खालको प्रवृत्ति थियो हाम्रो। एकदम अब ल बहुत राम्रो चाहिँ अब फ्रुटफुल समय आयो है, अर्थ मन्त्रालय देखिँदै सबजना खुसी हुने समय थियो त्यो बेला। अब त अहिले त त्यस्तो छैन नि। हो त्यो कुरालाई सुधारेर अलिकति भित्र भयो भने मेरो विचारमा थोरै मात्र भए पनि अहिले जुन गरिरहेको काम चाहिँ एकदमै राम्रो छ। त्यो सडक विभागले ठाउँ ठाउँमा डोजरहरू राखेर मैले सुरक्षित पार्नुपर्छ भनेर उहाँहरूले गरिराख्नु भएको छ। रोक्ने गाडीलाई चल्न नदिने कामहरू छ त्यो पनि एकदमै राम्रो छ। तर म चाहिँ सँगसँगै के भन्छु भने निर्माण पनि अहिले गराइहाल्नु पर्यो। पहिरो नियन्त्रण गर्ने पनि कति प्रविधिहरू चाहिँ तपाईँले बर्खा लाएर नि केही हुनेवाला छैन, त्यहाँ मजाले काम गराउन सकिन्छ। हो त्यस्ता खालका प्रविधिहरूलाई त्यहाँ लागू गर्न जान्नु त्यसलाई राख्नु पर्यो भने विज्ञलाई सोध्नु पर्यो। विज्ञहरूको उपस्थितिको मात्र भएका विशेष कन्स्ट्रक्सन यस्ता खालका कामहरूलाई चाहिँ विशेष निर्माण भनेर एउटा विज्ञहरू बाहेकको अरू टोलीले कामै नगर्ने गरी काम लाउनु पर्छ। सुपरभाइजर त्यो ओभरसियर पढेको त्यो विचारा चाहिँ त्यो प्लस टू पढेको चाहिँ ओभरसियरलाई चाहिँ काम गर भनेर पहिरो नियन्त्रणको काम मैले जिम्मा ल्याएको छु अब म गराउँछु भन्दै काम गर्ने ठेकेदारी सिस्टमबाट यसलाई बाहिर ल्याउनु पर्यो। यस्ता कुराहरूबाट चाहिँ हामीले अलिकति ध्यान दियौँ भने मेरो विचारमा अबको केही वर्षमै हामीले सडकमा हुने पहिरोबाट धेरै हदसम्म चाहिँ छुटकारा पाउँछौँ जस्तो मलाई लाग्छ।
रञ्जन सर, हामी कार्यक्रमको अन्तिममा छौँ। यति बेला हामीलाई सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी बताइदिनुहोस् न, यदि कसैको गाउँ वा घर नजिकै पहिरो गइहालेमा कसरी ज्यान जोगाउन सकिन्छ?
तत्काल पहिरो गइहालेर ज्यान जोगाउने भन्ने कुरा चाहिँ तपाईँले जहिले पनि के बुझ्नु भने पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानु थाहा हुन्छ। जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ। अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ नि। त्यो हो ती आवाजहरू सुनिन्छ राति सुतेको समयमा, डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो। अनि त्यसपछि धाँधाहरू फाट्न थालेछन् भने त्यो विचार गर्नु पर्यो। त्यसपछि खोल्चीमा मैले अघि पनि भने खोल्चीमा पानी सुकिसकेका छ, पानी अहिले 15 मिनट भयो खोलाको आवाजै बन्द भयो खोल्चीको, यत्रो फलानु खरे खोलो त आवाजै आउन छोड्यो भन्ने भयो भने त्यहाँबाट चाहिँ आफूले के बुझ्नु पर्यो भने त्यहाँ ठुलो पहिरो गयो माथि त्यो थुन्निएको छ, त्यहाँबाट विस्फोट भएर भेल पहिरो आउँछ भन्ने कुरा बुझ्नु पर्यो। यस्ता कुराहरू वरपरको भइरहेका साइनहरूबाट हामी थाहा पाउँछ। त्यो चाहिँ तपाईँको गाउँमा के हुन्छ भने अलिकति पनि पहिरो जाने ठान्न चाहिँ त्यसको चेतावनी भनेको उसले चाहिँ त्यो देखाइसकेका हुन्छ, अलिअलि धाजा फाट्ने आवाज आउने, अनि तपाईँको चाहिँ रुखहरू अलिअलि ढल्किन थाल्ने, सिधा भएको रुख हिजोबाट आज ढल्किया छ, टेलिफोनको टावर ढल्किया छ, बिजुलीको टावर ढल्किया छ भनेपछि चाहिँ ती कुराहरूबाट थाहा पाउन सकिन्छ र आफूलाई सुरक्षित पार्न सकिन्छ। अलिकति त्यो पहिरोले गर्दा असरका कुराहरूलाई चाहिँ ध्यान दियो भने तपाईँले भने जस्तो सुरक्षित ठाउँमा पुग्न चाहिँ सकिन्छ।
हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
हजुर, धन्यवाद।
अहिले सुन्नुभयो त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।